अभिवादन। मानव अधिकार शिक्षा रेडियो कार्यक्रमबाट म रमेश प्रसाद तिमल सिन्हा, साथमा हुनुहुन्छ विशालजीत पालिखे। यो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले काठमाडौँमा तयार पारेको हो। मानव अधिकार शिक्षा रेडियो कार्यक्रम हरेक आइतबार बिहान 8:15 जाँदा रेडियो नेपालबाट प्रसारण हुन्छ। रेडियो नेपालको मिडियम वेभ प्रसारणका साथसाथै देशका विभिन्न क्षेत्रमा रहेका रेडियो नेपालका आफ्नै एफएम स्टेशन 98, 100 र 103 MHz पनि यो कार्यक्रम प्रसारण हुन्छ। तपाईँ यो कार्यक्रम www.insec.org.np र www.nepalmediaonline.com पनि पाएक पर्ने समयमा सुन्न र डाउनलोड गर्न समेत सक्नुहुन्छ। मानव अधिकार शिक्षा रेडियो कार्यक्रम www.facebook.com/insecradio फेसबुक पेज लाइक गरी सो पेजमा पनि सुन्न सक्नुहुन्छ। फेसबुक पेजबाट कार्यक्रममा सहभागिता जनाउन समेत सकिन्छ। गत साता विभिन्न कार्यक्रमको आयोजना गरी देशैभर 70 अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइयो। मानव अधिकार दिवसले फेरि एकपटक मानव अधिकारका सम्बन्धमा बनेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनका बारेमा थप सचेतना अभिवृद्धि गरेको छ। विश्वभरको मानव अधिकारको अवस्थाका बारेमा विश्वका विभिन्न निकायमा चर्चा भइरहँदा नेपालको मानव अधिकारको अवस्थाका बारेमा नेपालमा चर्चा हुनु स्वाभाविकै हो। आजको कार्यक्रममा हामीले नेपालको मानव अधिकारको अवस्थाका बारेमा सरोकारवालाका भनाईलाई समावेश गरेका छौं। कार्यक्रममा मानव अधिकार सामान्य ज्ञान पनि समेटेका छौं। कार्यक्रम अवधिभर हामीलाई सुनेर साथ दिनुहोला र सुनिसकेपछि कार्यक्रमका बारेमा राय, सल्लाह, सुझाव र प्रतिक्रिया पठाएर सहयोग गर्नुहोला। कार्यक्रम शुरू गरौं नेपालको मानवाधिकार अवस्थाका बारेमा तयार पारिएको सामग्रीबाट। लामो समयको आन्दोलन, अभियान र प्रतीक्षापछि 2072 साल असोज 3 गते जनताका प्रतिनिधि मार्फत संविधान सभाका माध्यमबाट संविधान जारी गरियो। यो संविधानले मानवाधिकारको क्षेत्रमा निकै प्रगतिशील व्यवस्थाहरू गरेको छ। बरू त्यसलाई लागू गर्ने विषयमा निकै चुनौतीहरू रहेको यस क्षेत्रमा कार्यरत अभियन्ताहरूको तर्क छ। समग्रमा मानवाधिकारको अवस्था कस्तो छ त? राष्ट्रिय मानवाधिकार आयोगका सदस्य गोविन्द शर्मा पौड्याल,
हिजो जति पनि मानवाधिकारका उल्लङ्घनका घटनाहरू हुन्थे, हत्या, हिंसा, बलात्कार लगायतका जति पनि कुराहरू हुन्थे, ती प्रकाशित हुँदैनथे। व्यक्तिले के भन्दाखेरि आफ्नो इज्जत प्रतिष्ठा पनि गुम्न सक्छ कि भन्ने हिसाबले पनि, र कतिपय अवस्थामा डर, धाक, धम्की लगायत पनि, र कतिपय अवस्थामा मैले उजुरी गरेँ भने मेरो चरित्र नै हनन हुन्छ कि भन्ने हिसाबले मानवाधिकारका चाहिँ के भन्दाखेरि चाहिँ घटनाहरू चाहिँ छायामा परेका थिए। राजनैतिक आन्दोलनले एउटा उपलब्धि के गरायो त भन्दाखेरि नेपाली जनता, नेपाली नागरिकमा चाहिँ सचेतना अभिवृद्धि गर्यो, अधिकारप्रति चाहिँ सचेत बनायो। तर अधिकारप्रति सचेत बनाएको हुँदाखेरि चाहिँ अहिले व्यापक मात्रामा चाहिँ जुनसुकै पनि के भन्दाखेरि मानव अधिकार उल्लङ्घनका घटनाहरू चाहिँ मिडियामा, छापाहरूमा जुन आउने गरेका छन् र अझ प्रहरीमा पनि चाहिँ उजुरी पर्ने क्रम छ। यसले गर्दा एकातिरबाट हेर्दा नेपालमा मानव अधिकार चाहिँ के भन्दाखेरि चाहिँ व्यापक मात्रामा उल्लङ्घन भएको छ भन्ने चाहिँ देखिन्छ। तर वास्तविक यो मात्र होइन कि के भन्दाखेरि चाहिँ जनता अधिकारप्रति सचेत छन्, सचेत भएको कारणले आफूलाई परेको चाहिँ के भन्दाखेरि चाहिँ अन्याय मर्का चाहिँ सम्बन्धित निकायमा चाहिँ उजुरी गर्न सक्ने भएका छन्। र यसलाई नै लिएर चाहिँ मानवाधिकार अवस्था दुरावस्थामै छ भनेर हामीले भनियो भनेदेखि चाहिँ नि यस्ता किसिमका घटनाहरू अन्य मुलुकमा, नेपालमा भन्दा काली लाग्दो अवस्थाहरूमा पनि छन्। त्यसैले गर्दाखेरि देश अहिले पनि जबसम्म चाहिँ के भन्दाखेरि चाहिँ यो सशस्त्र द्वन्दको चाहिँ नि पीड़ितहरू छन्, जुन वृहत शान्ति सम्झौता भएको छ, त्यो सम्झौता अनुसार चाहिँ गठन भएका दुईटा आयोगहरूले मानवाधिकार उल्लङ्घनका घटनाहरूमा चाहिँ यथोचित न्याय प्रदान नगरेसम्म हामी संक्रमणकालीन अवस्थामा राजनैतिक हामीले चाहिँ संकट हामीले पार गर्यौं। तर ती द्वन्द पीड़ितहरू चाहिँ अहिले पनि न्यायको पर्खाईमा छन् र अहिले देश चाहिँ संघीय गणतन्त्रमा गइरहेको छ, संविधानले मौलिकको प्रत्याभूति गरेको छ। अब ती प्रत्याभूत गरेका अधिकारहरूलाई सुनिश्चित गर्नको लागि चाहिँ ऐनहरू चाहिँ निर्माण भएका छन्, अझ तत्कालै तिनलाई चाहिँ परिपूरण गर्नको लागि चाहिँ नियमावलीहरू बन्नुपर्नेछ र कार्यान्वयनको पाटो चाहिँ अब हेर्न बाँकी छ। यदि कार्यान्वयन चाहिँ भयो भनेदेखि अहिलेको नेपालको संविधानले ज्येष्ठ नागरिक होस्, बालबालिका होस्, महिला होस्, अपाङ्ग होस्, जनजाति होस्, सबैको आवाजलाई समेटेको छ। त्यो केवल संविधानमा देखाउने के भन्दाखेरि सेतो चाहिँ कागजमा काला अक्षरले भर्ने काम नहोस्, त्यसको कार्यान्वयन हुनु पर्यो, देखिनु पर्यो जनताले। मानवाधिकार भनेको विषयवस्तु के हो त भन्दा जनताले देख्नु पनि पर्यो, सुन्न पनि पर्यो, अनुभूत पनि गर्नु पर्यो, तब मात्र मानवाधिकार चाहिँ।
नयाँ संविधानको प्राप्तिपछि मानवाधिकारको क्षेत्रमा आशा गर्ने ठाउँ उल्लेख्य रहेको अधिकार कर्मीहरूले बताएका छन्। दलित अधिकार कर्मी गजाधर सुनार:
अहिलेसम्म दलितहरूको जुन समस्याहरू छुवाछुत र भेदभावले जुन बहुआयामिक छ, यो बहुआयामिक भएको हुनाले यसले सिर्जना गरेका अझै धेरै कुराहरू गर्न चाहिँ बाँकी छ। समाजमा कानूनी हिसाबले त अन्त्य भइसकेको छ, तर सामाजिक कानून भन्छौँ हामी, त्यसको हिसाबले अझै पनि व्यवहारबाट अन्त्य हुन सकिराखेको छैन। यसलाई अन्त्य गराउनको निम्ति सरकारले एउटा निश्चित संयन्त्र बनाएर स्रोत साधन सहितको स्रोत साधन बिना स्रोत साधनै समस्याको समाधान हुँदैन, तर यसलाई चाहिँ इभेन्टको हिसाबले भन्दा पनि निरन्तर एउटा क्याम्पेनको अभियानको हिसाबले लिनपर्छ र नेपालमा छुवाछुत र भेदभावलाई वास्तवमा गर्नुपर्छ भन्ने कुनै संयन्त्र छैन। यहाँ तपाईँको धार्मिक विश्व हिन्दू महासंघ लगायत सबै धार्मिक संघ संस्था व्यक्तिले छुवाछुत अन्त्य गर्नुपर्छ भन्ने खालको कुराहरूमा एकमत भएर उभिएको अवस्थाहरू छ, तर व्यक्तिगत हिसाबले कहिलेकाहीँ कोही व्यक्तिहरूको विभिन्न खालको आउन सक्छ, त्यो समाजमा हुन्छ नै। तर कुरा के हो भने त्यसलाई अन्त्य गराउनको निम्ति सरकार र राजनैतिक दल, सरकार भन्दाखेरि हामी के बुझ्नुपर्छ भने राजनैतिक दल पनि सरकारकै पाटो हो, त्यसले राजनैतिक दलहरू यसमा अलिकत भोटलाई मात्रै आधार बनाउने होइन कि न्यायको लागि एउटा स्ट्रङ तरिकाले एउटा बलियो तरिकाले उभिनुपर्छ र यसलाई योजनाबद्ध तरिकाले अभियान सञ्चालन गर्ने भने छुवाछुत अन्त्य भएर जान्छ। र अर्को एउटा मलाई के लाग्छ भने दलितहरूको अधिकार छुवाछुत त छ, तर अर्को एउटा नेपालको संविधान र कानूनले जुन एउटा समावेशी लोकतन्त्रको कुरा गरिराखेका छौं र नेपालको संविधानले पनि त्यो खालको कुराहरूलाई उल्लेख गरेको छ, केही हदसम्म सुनिश्चित गरेको छ, तर कस्तो छ भने हामीले सरकारका चारवटा अङ्गको कुरा गरौं, न्यायपालिका कार्यपालिका व्यवस्थापिका र संवैधानिक निकायहरू बनाऊ, तर व्यवस्थापिकामा केही हदसम्म दलित समुदायको प्रतिनिधित्वको कुरालाई सुनिश्चित गरेको छ, तर प्रत्यक्षमा पनि छैन, तर स्थानीय स्तर प्रदेश र उसमा चाहिँ केही हदसम्म सुनिश्चित गरेको छ। तर सिङ्गोहरूको पाटो के छ भने न्यायपालिका र कार्यपालिकामा हेर्ने हो भने दलितहरूलाई एउटा समावेशिता भनेको छ तर मेन्डेटोरी बनाएन, त्यो कारणले गर्दाखेरि जहाँ स्रोत साधन संयन्त्र परिचालन गर्ने हो, जहाँ जनताहरूले प्रत्यक्ष रूपले केही कुराहरू प्राप्त गर्न सक्ने हो, त्यो खालको कुराहरूमा दलितहरूको अझै हुन सकेको छैन। र यसको पछाडिको कारण के हो भने खास गरेर आर्थिक हिसाबले सामाजिक र राजनैतिक रूपले जुन एउटा पछाडि परेको छन् र मानव विकास सूचाङ्कले जुन एउटा तल्लो अवस्थामा परिराखेका छन्, यो कुरालाई सम्बोधन गर्नको निम्ति केही समयको लागि विशेष व्यवस्था त गर्न पर्यो सरकारले। हामी भन्दैछौँ कि दलितहरू वास्तवमा भन्यो भने आर्य हुन्, यो समुदायका व्यक्तिहरू हुन्, उनीहरूको धर्म संस्कृति बेग्लै छैन भन्ने खालको कुरा छ र अन्तर्घुलन गरेर जानुपर्छ भन्ने खालका कुराहरू छन्। अर्को कुरा दलितहरूलाई खास गरेर दलित नलेख्नुहोस् भन्ने खालका मुद्दाहरू पनि कतिपय आउँछन्, तर त्यो नलेख्ने अन्तर्घुलन गराउने भने त्यसको रणनीति त्यसको काम त्यो अनुसार जान पर्यो नि त सरकारले, भनेर मात्रै त भएन, त्यसलाई योजनाबद्ध त्यहाँ अन्तर्घुलन गराउन दलितहरूले चाहेको पनि त्यही हो। दलितहरूले बेग्लै पहिचान बेग्लै कुरा होइन, तर यो एउटा जुन एउटा समावेशिताको कुरा छ त्यो चाहिँ अन्तर्घुलन गराउने एउटा माध्यम पनि हो। शक्तिमा गएपछि मात्रै समाजले एक्सेप्टेन्स गर्ने, एक्सेप्टेन्स गरेर आर्थिक सामाजिक हैसियतको हिसाबले बराबर भयो भने त्यो मुद्दा चाहिँ सायद पछाडि पर्न सक्छ होला, तर यो खालको कुरालाई राजनैतिक दल र यहाँको नेतृत्वले गम्भीरतापूर्वक लिएको देखिँदैन। भन्दाखेरि चाहिँ हामी अन्तर्गुलन गराउने हो, दलितहरू किन लेख्नुहुन्छ तपाईँ त एउटा यो त दलित भन्ने भएन भन्ने खालका कतिपयका कुराहरू आउँछन्, तर त्यसलाई सम्बोधन गर्नको निम्ति कसरी जाने? दलित भन्ने शब्द त एउटा शक्ति हो, पहिचानको हिसाबले रहिराखेको छ, जब समाजमा यो विभेद र सामाजिक अन्याय जातको हिसाबले हुने कुराहरू अन्त्य भयो भने त दलित लेख्न कसैले चाहँदैन, त्यो रहरले लेख्या होइन नि त, यो त बाध्यताले हो, यसलाई चाहिँ त्यो तरिकाले बुझ्नुपर्छ र त्यसलाई हटाउने यदि हो भने यहाँको सरकारले राजनैतिक दलहरूले म विशेष गरेर भन्छु कि ठूला पार्टीका ठूला दलका नेताहरूले यो कुरालाई टेबलमा बसेर छलफल गर्न पर्यो, यसलाई चाहिँ एउटा भोट ब्याङ्कको हिसाबले दलितहरूलाई उपयोग गराउने केही क्षणिक भावनामा र आवेशमा आएर केही कुरा भनिदिने तर भित्रदेखि स्रोत साधन पनि नगर्ने योजना पनि नगराउने र उल्टै दलितहरूलाई फेरि दोषारोप पनि दिने, कहिलेकाहीँ के देखिन्छ भने विभिन्न खालका कुराहरू तपाईँहरूका मुद्दा क्लियर छैनन्, तपाईँहरू संगठित भएर आउनुहोस् फेरि संघर्ष गर्नुहोस् तपाईँभित्रै विभेद छ यो विस्तारै हुने हो भन्ने खालका यी जो कुराहरू आउँछ नि यो अझै यथास्थितिमा राख्ने खालको रणनीति हो भन्ने हामीले बुझ्छौँ। यो हो कतिपयले स्वच्छ मनले भन्नुहुन्छ होला बिस्तारै हुन्छ, तर काम त गर्नु पर्यो नि त, बिस्तारै हुन्छ भन्ने हामीलाई थाहा छ, तर योजनाबद्ध तरिकाले स्टेप बाई स्टेप हिसाबले जानु पर्यो। तपाईँहरूको मुद्दै मिल्दैन भने मुद्दा त कहाँ कसरी मिलिराखेका हुन्छ त, माथि टाउकोमा विभाजित हुने अनि तल मिलेनन् भन्ने खाले, किनभने दर्शनका हिसाबले पनि त फरक छ नि त, राजनीतिक व्यवस्था अनुसार राजनीतिक दलमा लागिराखेका छन्, लाग्दाखेरि मुद्दा त कतिपय फरक हुन्छ, तर साझा छुवाछुतको मुद्दामा त फरक छैन नि त, सबै दलका नेताहरूलाई बसेर छलफल गर्ने ल छुवाछुत अन्त्य गर्नको लागि हामी यसरी गर्छौँ भन्ने खालको त्यो कुराहरूमा साझा मुद्दा छ नि त, समावेशिताको कुरा, त्यसले गर्दा त्यो खालको कुराहरू नदेखिने र फेरि अब अर्को कुरा के हो भने होइन छुवाछुत अन्त्य गर्नलाई फेरि सङ्घर्षै गर्नुहोस् भन्ने खालका कतिपय भन्ने पनि गरिन्छ। त्यो छुवाछुत र विभेद अन्त्य गराउनको निम्ति सङ्घर्ष गर्ने भए 46 सालमा माओवादी जनयुद्ध 62-63 को जनआन्दोलन 7 सालको आन्दोलन के को लागि भएको थियो त? के त्यो एउटा राजनीतिक व्यवस्था परिवर्तन गर्ने मात्रै थियो त? राजनैतिक व्यवस्था परिवर्तन गर्ने कुरा त ठिक छ, त्यो सबैको साझा मुद्दा हो, त्यसमा दलितहरूको पनि छ, तर साथमा दलितहरूको आफ्नो मुद्दा पनि त थियो नि। आफ्नो मुद्दा भनेको तपाईँको छुवाछुत विभेदबाट मुक्तिको मुद्दा पनि त थियो नि। त्यो सबैको लागि एक, एकको लागि सबै भन्ने खालको प्रिन्सिपलको हिसाबले जान पर्यो। हामी राजनैतिक दलको लागि पनि हामी हौ, तर हाम्रो लागि पनि राजनीतिक दल हुनु पर्यो। हामी जहिलेसुकै राजनीतिक दलको लागि मात्रै पनि त होइन नि, हाम्रो मुद्दा पनि त सम्बोधन हुनु पर्यो, त्यो सामाजिक आर्थिक अवस्था। त्यो कारणले गर्दाखेरि अहिलेको अवस्थामा दलितहरूको मानवाधिकारको अवस्था तुलनात्मक हिसाबले, यसलाई निरपेक्ष भन्न मिल्दैन, तुलनात्मक हिसाबले पहिलाको भन्दा राम्रो छ, तर जति सतहमा मुद्दा देखिएका छन् त्यो कुरालाई चाहिँ अझ सचेततापूर्वक प्रयत्नसहित योजनाबद्ध तरिकाले जान आवश्यक छ भन्ने मलाई लाग्छ।
नेपालको संविधानले भूमि अधिकारलाई पनि मौलिक हकका रूपमा व्यवस्था गरेको छ। सामुदायिक आत्मनिर्भर सेवा केन्द्रका कार्यकारी निर्देशक भूमि अधिकार कर्मी जगत देउजा,
मानवको लागि महत्वपूर्ण खाद्य अधिकार, आवासको अधिकार र हाम्रो जस्तो तपाईँको कृषिमा आधारित मुलुकको लागि चाहिँ खास गरी मान्छेहरूको पहिचान सम्मान सबै कुरा चाहिँ भूमिको अधिकारसँग जोडिएको हुनाले सबै अधिकारको एउटा आधार अधिकारको रूपमा रहेको हुँदाखेरि भूमि अधिकारलाई चाहिँ हामीले अभिन्न मानव अधिकारको रूपमा लिएका छौँ।
यो संविधानको मौलिक हकमा पनि यो व्यवस्था छ, अब यो भूमि सुधार गर्यो भने मात्रै प्राप्त हुन्छ कि के गर्नुपर्छ?
संविधानले चाहिँ सम्पत्तिमाथिको हकलाई मौलिक हकमा राखेको छ, जसमा भूमिलाई पनि एउटा प्रमुख सम्पत्तिको रूपमा मानेको छ। तर प्रश्न के छ भने यसले चाहिँ जसको जमिन छ अथवा दर्ता भएको जमिन छ उसको मात्रै अधिकारको त्यसले संरक्षण गरिरहेको छ। जमिनै नभएका र जमिन भएर पनि उसको नाममा दर्ता हुन नसकेकाहरूको लागि चाहिँ त्यसले बोल्दैन। त्यसो भएको हुनाले हामीले चाहिँ सबै नागरिकलाई आवासको लागि जमिन दिनुपर्छ, खेती गर्ने मान्छेलाई खेती गर्ने जग्गा दिनुपर्छ र जमिन भएर पनि दर्ता नभएको मान्छेको चाहिँ दर्ता हुनुपर्छ भनेर आवाज उठाइरहेको छ।
यहाँहरूको यो सपना कहिलेसम्म पुरा होला? सरकार त्यस दिशामा
अहिले सरकार एकदमै त्यही दिशामा लागिरहेको छ र सरकारले चाहिँ अनौपचारिक भूस्वामित्व जमिन भएर पनि जमिन दर्ता नभएकाहरूलाई दर्ता गर्नेको लागि चाहिँ एउटा विशेष कार्यक्रम चाहिँ सुरु गर्न खोजिरहेको छ भने सम्पूर्ण दलितहरूलाई चाहिँ एकपटकको लागि जमिन दिने किसिमको पनि कार्यक्रमहरू ल्याइसकेको छ, त्यसको लागि ऐन पनि ल्याइसकेको छ। सायद अबको 4-5 वर्षमा चाहिँ आधारभूत रूपमा यी समस्या हल हुन्छ भन्ने हाम्रो विश्वास छ।
अहिले तपाईँले सुन्नुभयो नेपालको मानवाधिकारको अवस्थाका बारेमा राष्ट्रिय मानवाधिकार आयोगका सदस्य गोविन्द शर्मा पौड्याल, दलित अधिकार कर्मी गजाधर सुनार र भूमि अधिकार कर्मी जगत देउजाका विचार।
तपाईँ अहिले अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको प्रस्तुति कार्यक्रम मानव अधिकार शिक्षा सुनिरहनु भएको छ।
अब हामी प्रस्तुत गर्दैछौ मानव अधिकार सामान्य ज्ञान। मानव अधिकार शिक्षा रेडियो कार्यक्रममा सामेल मानव अधिकार सामान्य ज्ञान प्रश्नोत्तर प्रतियोगिता हो। यो प्रतियोगितामा भाग लिनुहोस् र पुरस्कार लैजानुहोस्। गत महिना हामीले नेपालको संविधान कसले र कसरी जारी गरेको हो भनेर सोधेका थियौं। यो प्रश्नको सही जवाफ हो जनताका प्रतिनिधि मार्फत जनताकै राय सुझाव सहित संविधान सभा। 2007 सालदेखिको नेपालीको चाहना बमोजिम जनताका प्रतिनिधि संविधान सभाका सदस्यले जनताको राय सल्लाह लिएर संविधान सभाबाट पारित संविधान 2072 साल असोज 3 गते जारी गरिएको हो। गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, मौलिक हकको सुनिश्चितता लगायतका विषय संविधानका मूलभूत विशेषता हुन्। यो प्रश्नको सही जवाफ दिने मध्ये हामीलाई टेलिफोन गरेर जवाफ दिने पाल्पाका रणबहादुर मगर पुरस्कृत हुनुभएको छ। पुरस्कृत हुनुभएकोमा रणबहादुरलाई हार्दिक बधाई छ। पुरस्कारका लागि हामीलाई सम्पर्क गर्नुहोला। अब यो महिनाको प्रश्न, विश्व मानवाधिकार दिवस कहिले मनाउने गरिएको छ? प्रश्न फेरि एकपटक, विश्व मानवाधिकार दिवस कहिले मनाउने गरिएको छ? यो प्रश्नको सही जवाब पुष महिनाको मसान्तसम्म इन्सेकको ठेगानामा आइसक्नु पर्नेछ। हामीलाई पोस्ट बक्स नम्बर 2726 काठमाडौँ radio.insec@gmail.com पत्र पठाएर वा 01-521-8770 फोन गरेर उत्तर टिपाउन सक्नुहुनेछ। त्यसै गरी www.facebook.com/insecradio फेसबुक पेजमा राय सल्लाह सुझाव र प्रतिक्रिया व्यक्त गर्न सक्नुहुन्छ। सामान्य ज्ञानका विजेता प्रत्येक महिनाको पहिलो साता प्रसारण गर्नेछौ। हवस् त यसका साथसाथै मानव अधिकार शिक्षा रेडियो कार्यक्रमबाट आगामी सातासम्मका लागि विशालजीत पालेकाका साथसाथै म रमेश प्रसाद तिमलसिन्हा पनि बिदा माग्छु। नमस्ते।